हामी पहिलो यहुन्नाको पत्रको अध्ययन चाहिँ हामीले सुरु गरेका थियौँ। एकदेखि दस पद हामी फेरि पढ्नेछौँ। जीवनको वचनको विषयमा जो सुरुदेखि नै हुनुहुन्थ्यो, जसलाई हामीले सुनेका छौँ, जसलाई हामीले आफ्नै आँखाले देखेका छौँ, जसलाई हामीले न्यायले हेरेका छौँ र हाम्रा हातहरूले समातेका छन्, अनि यो जीवन प्रकट हुनुभयो र हामीले देखेका छौँ र गवाई दिन्छौँ, अनि तिमीहरूलाई अनन्त जीवनको समाचार सुनाउँछौँ जो पितासँग हुनुहुन्थ्यो र हामी कहाँ प्रकट हुनुभयो। एकछिन त्यहाँ रोकौँ है, किनभने हामीले चाहिँ त्यहाँसम्म चाहिँ अध्ययन गरेका थियौँ यो दुईवटा पद, जसलाई चाहिँ छोटकरीमा यसरी संक्षेपमा भन्न सकिन्छ कि अनन्तको वचन अर्थात् प्रभु येशु ख्रीष्ट परमेश्वरको पुत्र मानिसको शरीर देह धारण गर्नुभयो र हामी कहाँ प्रकट हुनुभयो। जो पितासँग हुनुहुन्थ्यो संसारमा आउनुभयो र देखिने गरिकन हाम्रो बिचमा बस्नुभयो, अनि परमेश्वर को हुनुहुन्छ भनेर प्रकट गर्नुभयो। यो चाहिँ एक र दुई पदमा चाहिँ बताएको कुराको छोटकरीमा कुरा यही नै हो। अनि यसलाई चाहिँ देह धारणको शिक्षा भनिन्छ। देह भनेको शरीर, धारण गर्नु भनेको चाहिँ पहिरन। परमेश्वर जो आत्मा हुनुहुन्छ उहाँले हाम्रो जस्तो माटोको शरीर धारण गर्नुभयो। यो अचम्मको कुरा हो। परमेश्वर जो असीमित अनन्त अदृश्य त्रिएक परमेश्वरको एक व्यक्ति पिता होइन तर पुत्र चाहिँ शरीरमा आउनुभयो। अनि यो देह धारणको शिक्षाले हामीलाई परमेश्वरको ठुलो प्रेम देखाउँछ हामी पापीहरूप्रति। महान प्रेम प्रकट गरिरहेछ यो देह धारणको कुराले। देह धारणको यो शिक्षा चाहिँ यो हो कि परमेश्वरको पुत्र चाहिँ मानिस बन्नुभयो। प्रश्न उठ्छ, कति लामो समयको लागि उहाँ मानिस बन्नुभयो? तपाईँले यसको जवाब दिन सक्नुहुन्छ? परमेश्वरको पुत्र मानिस बन्नु त भयो 2000 वर्ष अगाडि, कन्या मरियमबाट जन्मिनु भयो शरीरमा, अनि कति लामो समयको लागि चाहिँ उहाँ मान्छे बन्नुभयो? यसले भन्न सक्नुहुन्छ? 33 वर्ष, 30-33 वर्ष। अब कतिले चाहिँ यही ठान्छन्, अनि हामीलाई त्यो लाग्छ पनि, किनभने 33 वर्षपछि त उहाँ कुरुसँग मर्नुभयो, गाडिनु भयो, जानुभयो, अनि मानिस बन्न छोड्नु भयो क्या अरे हामीलाई लाग्छ। तर अचम्मको कुरा यो छ कि वास्तवमा उहाँ 33 वर्षको लागि मात्र मान्छे बन्नुभएको होइन, उहाँ चाहिँ सदा सर्वदासम्म मानिसकै शरीरमा हुनुहुन्छ। उहाँ बौडी उठ्नु भएको हो, उहाँको शरीरलाई छुन सकियो, यो हुनाले भन्छ आफ्नै आँखाले देख्यौँ, हातले समायौँ, उहाँ 40 दिनसम्म रहनुभयो, खानु पनि भयो, अनि त्यसपछि त्यही शरीरमा जानुभएको हो, 81 वर्ष बिलाउनु भएको हो। हेर्दा हेर्दै उहाँ माथि लगिनुभयो, अनि स्वर्गदूतहरूले भने यही येशु फेरि आउनुहुनेछ। स्वर्गमा पिताको दाहिने हातमा येशु ख्रीष्ट मानव शरीरमै हुनुहुन्छ। उहाँ परमेश्वर नै हुनुहुन्छ तर मानिस पनि हुनुहुन्छ। सधैँको लागि उहाँ देह धारण हुनुभएको हो, उहाँ मानिस जातिको एक सदस्य बन्नुभएको हो, तैपनि पाप रहित र हाम्रो पापको लागि बलि भएर उहाँले हाम्रो उद्धारको काम पुरा गरेर हाम्रो पाप क्षमाको लागि दाम तिरेर त्यही शरीरमा नै जुन मर्याबाट बौरी उठ्नुभयो त्यो शरीर आज शरीर स्वर्गमा छ। अनि एक दिन हरेक व्यक्तिले प्रभु यीशुलाई देख्नेछ, विश्वासीहरूले देख्नेछ आम्ने सामने, विश्वास नगर्नेहरूले पनि उहाँलाई भयङ्कर न्यायकर्ताको रूपमा देख्नुपर्नेछ र हरेक घुँडा टेक्नेछ, हरेक जिब्रोले चाहिँ तपाईँ प्रभु हुनुहुन्छ भनेर स्वीकार गर्ने नै छ। स्वर्गमा सबभन्दा अचम्मको कुरा मेरो विचारमा चाहिँ त्यहाँको त्यो मोतीले बनेको ढोकाहरू होइन। प्रकाशको 21-22 अध्यायमा चाहिँ स्वर्गको त्यहाँ बयान गरेको छ, त्यसलाई त्यहाँ एउटा सहर परमेश्वरले बनाउनु भएको छ भनेको छ। त्यो सहरलाई चाहिँ नयाँ यरुसलेम भनेको छ, अनि त्यसको विस्तृत बयान त्यहाँ दिएको छ। त्यो सब पढ्दाखेरि चाहिँ सबभन्दा त्यहाँको अचम्मको कुरा चाहिँ त्यहाँको त्यो 12 सिङ्गल सिङ्गल मोतीले बनेको ढोकाहरू होइन, न त त्यो पवित्र सहरको 12 जगहरू, त्यो पनि सबभन्दा अचम्मको कुरा होइन। यद्यपि त्यो चाहिँ रत्नहरूले, हिराले अनि अचम्मको बहुमूल्य पत्थरहरूले बनेको छ भनेर बयान गरेको छ, तर त्यो पनि सबभन्दा अचम्म होइन। न त त्यहाँ सुनको सडकहरू त्यहाँ छ भनेको छ, बाइबलमा भनेको छ, म विश्वास गर्छु, तर त्यो पनि सबभन्दा अचम्मको कुरा चाहिँ होइन। सबभन्दा अचम्मको कुरा चाहिँ प्रभु येशूको किल्लाले पाल पारिएको उहाँको घाउ भएको हातहरू, उहाँको घाउ भएको पावहरू हुन्, उहाँको भालाले छेडेको उहाँको कोखा, त्यो अचम्म हुनेछ, र उहाँको शिरमा काँडाले पाले पारेको घाउहरू, त्यसको चोटहरू हामी देख्नेछौँ। उहाँ चाहिँ त्यही शरीरमा बौरी उठ्नु भएको हो, अनि उहाँलाई चाहिँ मारिनु भएको थुमाको रूपमा चाहिँ हामीले उहाँलाई बुझ्नेछौँ। त्यो चाहिँ सबभन्दा अचम्म। त्यसैले देह धारणको शिक्षा अर्थात् परमेश्वर मानिस बन्नुभएको कुरा, पुत्र परमेश्वर मानिस बन्नुभएको कुराले चाहिँ परमेश्वरको ठुलो प्रेम हामी पापीहरूप्रति देखाउँछ। अब 3-4 पद हामी हेरौँ, 3-4। तिमीहरूले पनि हामीसँग सङ्गति पाओ भनेर हामीले जे देखेका र सुनेका छौँ सो कुरा तिमीहरूलाई सुनाउँछौ, अनि हाम्रो सङ्गति साँच्चै पितासँग र उहाँका पुत्र येशू ख्रीष्टसँग छ, अनि तिमीहरूको आनन्द पूरा होस् भनेर हामी यी कुराहरू तिमीहरूलाई लेख्दछौ। यहाँ चाहिँ प्रभु येशू ख्रीष्ट जो पितासँग हुनुहुन्थ्यो, दुई पदमा अघि पढाएको थियौँ, उहाँलाई चाहिँ अनन्त जीवन पनि भनेको छ, अनन्त जीवनको समाचार हामी सुनाउँछौँ भन्दैछ। अनन्त जीवन के हो, कुन चाहिँ पदले बताउँछ? दिदी बहिनीहरूले भन्न सक्नुहुन्छ अनन्त जीवन के हो भनेर कुन चाहिँ पदले बताउँछ? हजुर सविता बहिनी, दाजुभाइहरू, अनन्त जीवन के हो कुन चाहिँ पदले बताउँछ? यहुन्ना 17:3 बताउँछ, त्यहाँ पढ्दाउनुहोस् एकचोटि मसँग, यहुन्ना 17:3। यहुन्ना 17:3 चाहिँ प्रभु येशूले गर्नुभएको प्रार्थनाको एउटा भाग हो। पितासँग उहाँले यसरी कुरा गर्नुभयो पृथ्वीमा हुँदा नै, पढ्छौँ यहुन्ना 17:3, अनि तिनीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई र तपाईँले पठाउनु भएको येशू ख्रीष्टलाई चिनुन्। अनन्त जीवन यही हो, परमेश्वर पितालाई, परमेश्वरको पुत्रलाई चिन्नु चाहिँ के हो? अनन्त जीवन हो। तपाईँसँग अनन्त जीवन छ कि छैन भनेर तपाईँलाई थाहा छ? के तपाईँले पितालाई चिन्नु भएको छ अनि पुत्रलाई चिन्नु भएको छ व्यक्तिगत रूपमा? यो अनन्त जीवनको परिभाषा हो। तर छ नि अनन्त यो, अनि यो चाहिँ सम्बन्धको कुरा हो, चिन्नु, परमेश्वर पितासँग सम्बन्ध हुनु, पुत्रसँग सम्बन्ध हुनु व्यक्तिगत रूपमा। तर सम्बन्ध हुनु मात्र पर्याप्त छैन, म यो भन्छु तपाईँहरूलाई, सम्बन्ध चाहिँ व्यक्तिगत सम्बन्ध मा चाहिँ रमाहाट गरिनुपर्छ। व्यक्तिगत सम्बन्ध भनेको त्यस्तो, सम्बन्ध मात्र भएर के काम? यदि त्यहाँ आनन्द छैन भने परमेश्वरले सम्बन्धहरू यही उद्देश्यले हुनको लागि बनाउनु भएको हो। व्यक्तिगत सम्बन्धको कुरा गर्दैछु मैले, जस्तो कि दुईजना व्यक्ति विवाह गरे, अब उनीहरूको एउटा सम्बन्ध छ, पति पत्नी भनिन्छ होइन, सम्बन्ध छ। तर यदि पति आफ्नो पत्नीसँग खुसी छैन भने त्यो सम्बन्ध भएर के काम? यदि पत्नी पतिसँग खुसी छैन भने त्यो सम्बन्धको के अर्थ रह्यो? यदि उनीहरूसँग कुरै गर्दैनन् भने, समय बिताउँदैन भने, यो कस्तो सम्बन्ध हो? नाम मात्रको सम्बन्ध। यदि उनीहरू आपसमा चाहिँ जीवन बाँड्दैनन् भने, एउटै जीवनमा उनीहरू चाहिँ जिउँदैनन् भने, त्यो सम्बन्ध चाहिँ छ तर सम्बन्धको आशिष चाहिँ छैन। अब व्यक्तिगत सम्बन्धमा खुसी हुने तरिका के हो त? व्यक्तिगत सम्बन्धमा हामी आशिषित हुने तरिका चाहिँ सङ्गतिबाट हो। सङ्गतिबाट सम्बन्धको आनन्दपूर्ण अभ्यास गरिन्छ। यो चाहिँ मानिस मानिसको बिचमा पनि हो र तर अहिले हाम्रो यहाँ सन्दर्भमा चाहिँ मानिस र परमेश्वर बिचको सम्बन्धमा पनि हो। यो शब्द जुन सङ्गति यहाँ जस्तो पहिलो यहुन्नामा चाहिँ विषय त्यो छ। अब पहिलो यहुन्ना 1:3-4 पदमा ध्यान दिनुहोस् त। मैले एकचोटि फेरि पढ्दिन राम्रो हुन्छ जस्तो लाग्यो है। पहिलो यहुन्ना 1:3-4, तिमीहरूले पनि हामीसँग के पाओ भनेर, सङ्गति पाओ भनेर हामीले जे देखेका र सुनेका छौँ सो कुरा तिमीहरूलाई सुनाउँछौँ। अनि हाम्रो सङ्गति साँच्चै पितासँग र उहाँको पुत्र येशु ख्रीष्टसँग छ। अनि तिमीहरूको के कुरा होस्? आनन्द कुरा होस् भनेर यी कुराहरू तिमीहरूलाई लेख्दछौ। सङ्गति आनन्द विषय यही नै छ होइन त। सङ्गति भन्ने शब्दको माने चाहिँ साझेदार हुनु भनेको हो। त्यो शब्द ग्रिक भाषामा सङ्गति भन्ने शब्द कोइनोनिया, त्यो शब्दको माने चाहिँ के हो भने साझेदार है, भनेको साझामा हुनु, दुईजना तिनजना एउटा समूहको बिचमा साझामा हुनु, सँगै हुनु है। यसको माने चाहिँ एउटै मन, एउटै हृदय, एउटै प्रेम। एकजनाले जे प्रेम गर्छ अर्कोले पनि त्यही प्रेम गर्छ। एकजनाले जे मन पराउँछ अर्कोले पनि त्यही मन पराउँछ। अनि एउटाले जे कुरा मन पराउँदैन अर्कोले पनि मन पराउँदैन सङ्गति। अनि एउटाले जुन कुरा महत्त्वपूर्ण छ त्यो अर्कोलाई पनि त्यही कुरा महत्त्वपूर्ण छ। दुवै नै एउटै लक्ष्यको निम्ति चाहिँ जिइरहेका छन्, काम गरिरहेका छन्, दिलोज्यान दिइरहेका छन्। सङ्गति हो, दुवैले यस कुराको लागि आफैलाई दिइरहेका छन्, सुम्पिरहेका छन्। खालि एउटाले मात्र होइन, दुवैले। जस्तो कि अघि उदाहरणमा दिए जस्तो एउटा पति र पत्नी, जस्तो कि पतिले चाहिँ आफ्नो पत्नीलाई प्रेम गर्छ, गर्नुपर्छ बाइबलको शिक्षा। अनि पत्नीले चाहिँ आफ्नो पतिलाई चाहिँ आदर गर्छ। यो सङ्गति हो, आफ्नो भाग पुरा गरिरहेछ त्यहाँ। जसरी दुईजना व्यक्तिको विषयमा यो साँचो हुन्छ, त्यस्तै परमेश्वरसितको हाम्रो सङ्गतिको सम्बन्धको अभ्यास अर्थात् जसलाई सङ्गति भनिन्छ त्यसको विषयमा पनि साँचो हुन्छ। जे उहाँले घृणा गर्नुहुन्छ हामी पनि घृणा गर्छौँ भने उहाँसँग सङ्गति छ। जे कुरा उहाँले प्रेम गर्नुहुन्छ हामीले पनि प्रेम गर्छौँ भने उहाँसँग हाम्रो सङ्गति छ। बाइबलमा यसरी लेखेको छ है, पल्टाउनु पर्दैन तर हितोपदेश 8:13 परम प्रभुको भय मान्नु चाहिँ खराबीलाई घृणा गर्नु हो, त्यसरी भनिन्छ। परमेश्वरले खराबीलाई घृणा गर्नुहुन्छ अनि म उहाँको डर मान्दैछु, उहाँलाई आदर गर्दैछु भने म पनि खराबीलाई घृणा गर्छु। घमण्डलाई अनि अहङ्कारलाई अनि टेढा बोलीलाई अनि हरेक खराब चाललाई घृणा गर्नु परमप्रभुको भयो। जुन कुरा परमेश्वरलाई महत्त्वपूर्ण छ त्यो कुरा मेरो लागि पनि महत्त्वपूर्ण छ। अनि जे उहाँले आज्ञा गर्नुहुन्छ म पालन गर्छु भने उहाँसँग मेरो सङ्गति भइरहेछ। अनि उहाँले कुनै प्रतिज्ञा मलाई दिँदाखेरि चाहिँ म त्यसलाई पत्याउँछु, विश्वास गर्छु भने उहाँसँग मेरो सङ्गति हुन्छ। अनि अर्कोतिर मेरो खाँचोमा, मेरो अभावमा म चाहिँ उहाँसँग माग्छु, माग भन्नुभएको छ, धन्यवाद सर, अस्तिको हप्ता हेरेको थियौँ तिमीहरूको मागहरू परमेश्वरका जाहेर गरियो अनि उहाँले चाहिँ मलाई दिनुहुन्छ, मैले मागेको र सोचेको भन्दा अत्यन्तै बढी, अनि उहाँसँग मेरो सङ्गति हुन्छ। मलाई फिक्रीहरू आउँछ, त्यो बेला मेरो फिक्रीहरू चाहिँ उहाँमाथि म राखिदिन्छु, पहिलो पत्रुस 5:7, अनि उहाँले चाहिँ मलाई उहाँको शान्ति दिनुहुन्छ, सङ्गति भइरहेछ। सङ्गति भनेको यो हो, मलाई जब शङ्काहरू आउँछ म उहाँको वचन हेर्छु, उहाँको वचन जब म हेर्न पढ्न थाल्दाखेरि उहाँले मेरो हृदय चाहिँ विश्वासले भरिदिनुहुन्छ। जसरी भनेको छ, विश्वास सुनाइद्वारा आउँछ र सुनाइ चाहिँ परमेश्वरको वचनद्वारा। अनि जब मलाई सङ्कष्टहरू दुःखहरू आउँछन् म उहाँकै जान्छु अनि उहाँले मलाई सान्त्वना दिनुहुन्छ। सङ्गति भनेको यही हो। अनि मलाई डरहरू आउँछ यो संसारमा, आउँदैन विश्वासीहरू, धेरै डरहरू, फेरि उहाँलाई हेरिन्छ अनि उहाँले चाहिँ डरहरूलाई चाहिँ बतासले चाहिँ उडाइदिनुहुन्छ। अनि मेरो कमजोरीहरूमा, मेरो अनेक बदलिनुपर्ने आने बानीहरूमा उहाँलाई खोज्छु अनि मैले उहाँले मलाई बदल्नुहुन्छ। सङ्गति भनेको यो, परमेश्वर पितासित सङ्गति, पुत्रसित सङ्गति, अनि यस्तो सङ्गति हुँदाखेरि चाहिँ के हुन्छ हामीलाई, चार पद अनुसार दिदीबहिनीहरू आनन्द हुन्छ, सम्बन्ध चाहिँ साँच्चै नै त्यहाँ अभ्यास हुँदैछ। हाम्रो तिलक भाइलाई तपाईँले चिन्नुहुन्छ, जो चाहिँ यहाँ केही महिना बस्नुभयो र अहिले बाइबल कलेज जानु भएको छ, तिलक होला हो कि, तिलक बल हो। अनि मैले सोधेँ, म बाहिरबाट आएर, तिलक के भयो तिमीलाई, तिमी त बोल्दैछ, तिमी त बोल्दैन थियो, तिमी त बोल्दै बोल्दैन थियो, तिमी त अहिले बोल्ने भएछ, के भयो तिमीलाई भनेर मैले सोधेँ। अनि यसले भन्यो, यो लाज मान्ने बानीको बारेमा चाहिँ मैले प्रार्थना गर्न थालेँ, यो लाज मान्ने बानी चाहिँ ठिक भएन भनेर मैले प्रार्थना गर्न थालेँ अनि उहाँले मलाई बदल्नु भयो। यसरी हो सङ्गतिहरू भनेको, हाम्रो खाँचोहरूमा उहाँको आउँछन्, उहाँले हामीलाई चाहिँ बदल्नुहुन्छ, हाम्रो जीवन चाहिँ असल असल कुराहरूले भरिदिनुहुन्छ। मेरो रित्तोपनामा म उहाँको आउँछु अनि उहाँले मलाई उहाँको स्वर्गीय भण्डारबाट दिनुहुन्छ। सङ्गति पहिला त सम्बन्ध हुनु पर्यो, तर सम्बन्ध छ भने त्यहाँ सङ्गति हुन सक्छ, सम्बन्धै छैन भन्दा सङ्गति कहाँबाट गर्ने हो। पति र पत्नी त पहिला हुनु पर्यो नि, अनि त्यसपछि पो एक आपसको प्रेम, आदर, सहयोग, समय अनि काम इत्यादि हुन्छ। त्यस्तै परमेश्वरको सन्तान हुनु पर्यो पहिला, अनि त्यसपछि हे पिता स्वर्गमा बस्नु हुने मेरो पिता भन्दै र हे प्रभु मेरो लागि तपाईँ हुनुहुन्छ भन्दै अगाडि बढ्न सक्छ। अब कुरा आउँछ परमेश्वरसितको सङ्गति। परमेश्वरसितको सम्बन्ध अनि लाई अभ्यास अथवा सङ्गतिमा हामी विश्वासीहरूको कुरा गर्दैछु। अब चाहिँ जो जो चाहिँ प्रभुलाई चिन्नु भएको छ, उहाँसितको सङ्गतिमा तपाईँहरू चाहिँ आनन्द साथ हिँड्ने हो भने एउटा कुरा चाहिँ अनिवार्य चाहिन्छ, त्यो के भने परमेश्वर कस्तो हुनुहुन्छ भनेर चाहिँ तपाईँले जान्नुपर्छ। जति परमेश्वरलाई चिन्नुहुन्छ त्यति नै तपाईँको सङ्गति चाहिँ बढ्छ, त्यति नै उहाँलाई बढी प्रेम गर्नुहुन्छ। कम उहाँलाई चिन्नुहुन्छ, उहाँलाई कम प्रेम गर्नुहुन्छ, उहाँलाई बढी चिन्नुहुन्छ, उहाँलाई बढी प्रेम गर्नुहुन्छ। उहाँको प्रेम पनि ठुलो लाग्छ, अलि सानो लाग्थ्यो अब ठुलो लाग्छ, अन्त उहाँले पुरा प्रेम गर्नुभएको हो। त्यसैले उहाँ कस्तो हुनुहुन्छ भनेर चाहिँ जान्न आवश्यक छ। त्यसैले अहिले चाहिँ उहाँलाई चिन्ने ज्ञानमा बढ्ने भन्दा पनि अहिले त्यो पनि छ, मैले अहिले कुरा गरेँ, तर म अहिले केमा केन्द्रित हुन लाग्छु भने उहाँ कस्तो हुनुहुन्छ जोसँग म हेर्नुपर्ने हो, जोसँग म कुरा गर्नुपर्ने हो, उहाँ कस्तो खालको हुनुहुन्छ, उहाँको स्वभाव चरित्र, जसको आज्ञा पालन मैले गर्नु छ उहाँ कस्तो हुनुहुन्छ, त्यो त जान्नु पर्यो। जसलाई मैले भरोसा गर्नु छ उहाँ कस्तो हुनुहुन्छ, जसलाई मैले प्रेम गर्नु छ, जसमाथि म जसको म सेवा गर्नु छ, जसमा म आनन्दित हुनु पनि छ, उहाँ कस्तो हुनुहुन्छ त्यो जान्नुपर्छ। अनि त्यसैले अब बाँकी पदहरूमा चाहिँ के आउँदैछ भने अब चाबी खण्ड आउँदैछ, परमेश्वरसित विश्वासी जनले सङ्गति गर्ने विषयमा बाइबलमा चाबी खण्ड चाहिँ अब हामीले पढ्न लागिरहेछौँ। अनि त्यसमा चाहिँ उहाँको चरित्रलाई चाहिँ केन्द्रमा राखिएको छ, उहाँ कस्तो हुनुहुन्छ अब त्यो हामी पढ्नेछौँ। पहिले भन्दा एक अध्यायको पाँचदेखि दस यो भन्नाले लेख्छ, अनि जुन समाचार हामीले उहाँबाट सुनेका छौँ र तिमीहरूलाई सुनाउँछौँ त्यो यही हो, परमेश्वर ज्योति हुनुहुन्छ, परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा अन्धकार छँदै छैन, र उहाँमा अन्धकार छँदै छैन। छपत उहाँसँग हाम्रो सङ्गति छ भने हामी भन्छौँ, तर अन्धकारमा हिँड्छौँ भने हामी झुट बोल्दछौँ र सत्य काम गर्दैनौँ। तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ उसरी नै हामी ज्योतिमा हिँड्छौँ भने एक अर्कासित हाम्रो सङ्गति हुन्छ, र उहाँका पुत्र येशू ख्रीष्टको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ। आठ पद, हामीसँग पाप छैन भने हामी भन्छौँ भने हामीले आफैलाई धोका दिन्छौँ र हामीमा सत्य हुँदैन। नौ पद, हामीले आफ्ना पापहरू स्वीकार गर्यौँ भने हामीलाई हाम्रा पापहरू क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नका निम्ति उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। हामीले पाप गरेका छैनौँ भने हामी भन्छौँ भने हामी उहाँलाई झुट तुल्याउँछौँ र उहाँको वचन हामीमा छैन। यही नै अब परमेश्वरसितको सङ्गति गर्ने सवालमा हामीलाई दिएको चाबीखण्ड हो। यो सम्बन्ध हुन सम्भव तुल्याउने नै परमेश्वर हो है, त्यसैले हामी चाहिँ उहाँको चरित्रमा चाहिँ हामीले फोकस गर्नु परेछ, ध्यान दिनु परेछ, उहाँ कस्तो हुनुहुन्छ, परमेश्वर आफैले भन्नुहुन्छ उहाँ कस्तो हुनुहुन्छ, कोद्वारा भन्नुहुन्छ भने उहाँको साक्षीहरूद्वारा यो भन्नुहुन्छ, हामीले देखेका छौँ हामीले सुनेका छौँ भन्ने यहुन्ना उहाँका प्रेरितहरूको साक्षीद्वारा चाहिँ परमेश्वर कस्तो हुनुहुन्छ भनेर हामीलाई बताएको छ। अनि यहाँ चाहिँ विशेष यहुन्नाद्वारा यो गवाही हामीलाई दिएको छ। अनि उसले बताउने मुख्य कुरा यो छ, पाँच पदमा जुन समाचार हामीले उहाँबाट सुनेका छौँ तिमीहरूलाई सुनाउँछौँ त्यो यही हो, परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा अन्धकार छँदै छैन। म पछि यो वाक्य चाहिँ दोहोऱ्याउनु होला, म पछि ल, परमेश्वर ज्योति हुनुहुन्छ, परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा अन्धकार छँदै छैन, परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा अन्धकार छँदै छैन। पहिले हुनाएको पाँच, अब यसको माने के हो, यस वाक्यले चाहिँ परमेश्वरको चरित्रलाई दर्शाइरहेको छ, परमेश्वर चरित्र चाहिँ ज्योति हो भन्दछ, अन्धकार होइन, अलिकति पनि होइन, ज्योति भन्नाले अनि हामी हेर्नेछौँ, ज्योति भन्नाले कम्तीमा यी कुराहरू छ है, ज्योति भनेको भलाइ अथवा असल, ज्योति भनेको धार्मिकता अर्थात् ठिक सही, जहिले पनि ठिक 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 राइट भन्छ नि हामीले, ज्योति भनेको सत्यता पनि हो। यी कुराहरू हामी चाहिँ अहिले हेर्न लागिरहेछौँ बाइबलको अर्को खण्डबाट। त्यसैले परमेश्वर भला हुनुहुन्छ, असल हुनुहुन्छ, तपाईँलाई नराम्रो गर्न चाहनुहुन्न परमेश्वर। हामीले पहिला पूजेका देवदेवीहरू चाहिँ ओहो यसले मलाई के गर्ला भनेर हामी चाहिँ डराउनु पर्थ्यो, उनीहरूको मूर्तिलाई हेऱ्यो भने चाहिँ डर लाग्दो थियो, गरिरह्यो। अनि तर परमेश्वर त्यस्तो हो, परमेश्वर ज्योति हुनुहुन्छ मतलब परमेश्वर असल हुनुहुन्छ, असल मात्रै हुनुहुन्छ, उहाँमा अलिकति पनि बेअसल भन्न सकिन्छ के शब्द खराब छैन बेअसल त हुँदैन होला उहाँमा अलिकति पनि खराब छैन अलिकति परमेश्वर ज्योति हुनुहुन्छ उहाँ अन्धकार छैन जसको परमेश्वर धर्मी हुनुहुन्छ भनेको भन्दा जहिले पनि उहाँले ठिक मात्र गर्नुहुन्छ ठिक मात्र तपाईँको जीवनमा उहाँले कहिले पनि गल्ती गर्नु भएको छैन मेरो जीवनमा पनि कहिले पनि गल्ती गर्नु भएको छैन यो सारा सृष्टिमा उहाँले कहिले गल्ती गर्नु भएको छैन जति पनि यो संसारमा मृत्यु रोग बिमार समस्या लडाइँ अनेक अनिकाल भुइँचालो सबै जे जे जान्छन् मान्छेको पापले गर्दा आएको हो भनेर बाइबलले स्पष्ट सिकाएको छ परमेश्वर चाहिँ धर्मी हुनुहुन्छ उहाँमा अन्धकार छँदै छैन त्यसो कुरा परमेश्वर सत्य हुनुहुन्छ उहाँले झुट बोल्नुहुन्न उहाँले हामीलाई धोका दिनुहुन्न उहाँले हामीलाई झुक्क्याउनुहुन्न उहाँले नभएको कुरा गर्नुहुन्न परमेश्वर चाहिँ त्यस्तो हुनुहुन्छ अन्धकार भनेको चाहिँ खराब हो अन्धकार भनेको पाप हो र झुट हो ठिक त्यो तिन कुराको उल्टो अनि शैतान चाहिँ त्यसको बाबु हो जबकि परमेश्वर चाहिँ सबै सत्यता के अरे ज्योति ज्योति नै हुनुहुन्छ उहाँ ज्योतिको स्रोत पनि हो तर ज्योति नै हो उहाँ नैतिक रूपमा यो बयान यसरी गरिएको छ त्यसैले अब कुरा आउँछ परमेश्वरसित सङ्गति गर्नको लागि चाहिँ हामी ज्योतिमा हिँड्नुपर्छ अन्धकारमा हिँड्नु हुँदैन परमेश्वरसित सङ्गतिमा हामी खुसी हुँदै आनन्दित हुँदै हिँड्ने हो भने हामी चाहिँ भलाइमा हिँड्नुपर्छ खराबीमा होइन असलमा हिँड्नुपर्छ हामी धार्मिकतामा हिँड्नुपर्छ हामी सत्यतामा हिँड्नुपर्छ झुटमा अधर्ममा होइन किन परमेश्वर ज्योति हुनुहुन्छ अनि तपाईँलाई थाहै छ अन्धकार र उज्यालो अलिकति पनि मिल्दैन एक ठाउँमै राख्न सकिँदैन एउटा कोठामा तपाईँले अन्धकार पनि उज्यालो पनि राख्न सक्नुहुन्न अनि त्यसैले यदि हामीले चाहिँ हामी भन्छौँ म परमेश्वरसँग हिँडिरहेको छु उहाँसित मेरो सङ्गति छ भनेर हामी भन्छौँ तर हामी अन्धकारका कामहरू गरिरहेका छौँ भने त्यो चाहिँ झुट हो भनेर यो हुनाले भन्छ अब मसित एफएससी पाँच अध्यायमा पठाउनुहोस् एफएससी पाँच मैले अहिले भनेको कुराहरू चाहिँ अब यहाँ देख्नुहुन्छ तपाईँले यो खण्डमा एफएससी पाँच को छ पदबाट सुरु गर्नुहुन्छ एफएससी पाँचको छबाट यहाँ लेखेको छ अनि यो चाहिँ अब फेरि क्रिस्चियनहरूलाई लेखेको पत्र हो यहाँ लेखेको छ कुनै मानिसले तिमीहरूलाई खोक्रा कुराहरूले धोका नदेओस् किनकि यी कुराहरूले गर्दा परमेश्वरको क्रोध आज्ञा नमान्ने सन्तानहरूमाथि आइपर्छ यी कुराहरूले गर्दा भनेछ परमेश्वरको दण्ड आइपर्छ के कुराहरूले गर्दा त्यसको लागि चाहिँ यहाँ माथि चार र पाँच पद पढ्नुपर्छ तिन पदमा पनि छ तर हामी चार पदबाट हेरौँ किन यहाँ दोहोरिन्छ चार पदमा न त फोहोर कुरा न त मूर्खतापूर्ण बातचित न त ठट्टा दिल्लगी यी सुहाउने कुराहरू होइन तर बरु धन्यवाद नै दियोस् एकै चढाइयोस् अब पाँच पद हेर्नुहोस् त किनकि तिमीहरू क्रिस्टियनहरूलाई भनेको छ यो कुरा जान्दछौ कुनै व्यभिचारीले वा अशुद्ध मानिसले वा लोभी मानिसले जो मूर्ति पूजक हो ख्रिस्टको र परमेश्वरको राज्यमा कुनै पैतृक सम्पत्ति पाउने छैन त्यसैले यी कुराहरू जो यहाँ उल्लेख छन् है व्यभिचार अशुद्धता लोभ फोहोर कुराहरू गर्ने काम मूर्ख कुराहरू गर्ने काम अनि अब ख्याल खट्टा राम्रै खालको पनि एउटा निर्दोष खालको ख्याल खट्टा पनि हुनसक्छ ठट्टा दिल्लगी भनेको छ यहाँ त्यो यो यहाँ उल्लेख भएको ठट्टा दिल्लगी भनेको चाहिँ यो नराम्रो अर्थ हो नराम्रो खाले अनि तपाईँलाई थाहा छ त्यस्तो मानिसहरू कुरा गर्छन् अनि त्यो चाहिँ पाप स्वभावबाट आउने कुराहरू हुन् अनि यी कुराहरूले गर्दा चाहिँ परमेश्वर क्रोध आइपर्छ भने छ पदमा, परमेश्वर जसलाई घृणा गर्न छ यो क्रोध कसमाथि आइपर्छ? यहाँ छ पदको अन्तमा भनेछ, आज्ञा नमान्ने सन्तानहरू। यसको माने चाहिँ उनीहरू परमेश्वरको इच्छाको विरोध गर्ने व्यक्तिहरू। परमेश्वरले चाहिँ सुसमाचारद्वारा बोलाउँदै हुनुहुन्छ, उहाँको पुत्र येशु ख्रीष्टमा विश्वास गर्न, उनीहरू चाहिँ नाइ भन्छ, हामीलाई चाहिएको छैन यो भनेर भन्छ। आज्ञा नमान्ने सन्तानहरू, सुसमाचार विश्वास नगर्नेहरू, पश्चाताप नगर्नेहरू। अब सात पदमा हेर्नुहोस् त, विश्वासीहरूलाई चाहिँ अब यस्तो अर्थ छ, यसकारण तिमीहरू तिनीहरूसित सहभागी नहौ। किन सहभागी नहौ? आठ पदमा बताएछ, किनकि बितेको समयमा तिमीहरू अन्धकार थियौ तर अब प्रभुमा तिमीहरू ज्योति हौ। ज्योतिका सन्तानहरू चाहिँ हिँड। यहाँ बताएको छ कि विश्वासीहरू चाहिँ एक समय अन्धकार थिए, अन्धकार थियो, तर अब तिमीहरू ज्योति हो। सोच्नुहोस् यो त भयङ्कर ठुलो परिवर्तन हो। अब म सोध्न चाहन्छु, तपाईँको जीवनमा यो घटना घटेको छ कि छैन? अन्धकारबाट तपाईँ ज्योति बन्नुभयो। यहाँ लेखेको छ अन्धकार थियो तर अब ज्योति हो। यो आमूल परिवर्तन चाहिँ तपाईँको जीवनमा भएको छ कि छैन? एकजना व्यक्ति बिस्तारै विश्वासी क्रिस्चियन परमेश्वर सन्तान बन्ने होइन, यो चाहिँ एउटा एक बिन्दुमा आएर घटना घट्ने घटना हो। चर्च आउँदा 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 हामी क्रिस्चियन बन्दैन, हामी बाइबल बोक्दा 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 हामी क्रिस्चियन बन्दैन। हाम्रो जीवनमा चाहिँ एउटा अन्धकारबाट ज्योतिमा सर्ने घटना हुनुपर्छ। तिमीहरू पहिला म एकजनाले भन्न सक्नुपर्छ, म एक समय अन्धकार थिएँ, अब म चाहिँ ज्योति भएको छु। अर्थात् मैले उहाँलाई चाहिँ पहिला नाइ भन्थेँ, अब चाहिँ हस् भनेको छु। उहाँले उहाँको सुसमाचार मैले सुने, ख्रिस्ट मेरा पापहरूको लागि मर्नुभयो, गाडिनुभयो, बरुट्नु भयो, अनि यत्रो लामो समय चाहिँ मैले सुने मात्र केही गरिनँ, तर अब चाहिँ म फर्केँ, मेरो मन फर्क्यो, अनि मैले विश्वास गरेँ मुक्तिदाता येशु ख्रीष्ट मेरो प्रभु र मुक्तिदाता हुन्छ भने। त्यसैले छ नि यो अन्धकारबाट उज्यालो आउन त त्यहाँ पश्चाताप भन्ने कुरा भएकै हुनुपर्छ। यो त एकदमै 180 डिग्रीको परिवर्तन हो। तर यहाँ हेर्नुहोस्, यहाँ विश्वासी जनलाई के भनेको छ भने, तिमीहरू ज्योति हौ भनेको छ, ज्योतिमा छौ मात्र भने छ, ज्योति नै हौ, ज्योतिमा छौ होइन, ज्योति नै हौ। यो भिन्नता चाहिँ जस्तो कि राति तपाईँ घरमा सुतिरहँदाखेरि बाहिर ख्यात्रा खुत्रुक आवाज सुन्नुभयो तपाईँले, ओहो स्वर आएछ, अनि तपाईँ होसियारपूर्वक तपाईँको 100 वाटको टर्च लाइट लिएर चाहिँ यसो पर्दा खोल्नुहुन्छ, स्याट अन गर्दाखेरि चोर त उज्यालोमा देखा पर्छ है, ऊ चाहिँ प्रकट भयो। अब ऊ ज्योतिमा छ, टर्च लाइटको ज्योतिमा, तर ऊ ज्योति त भन्न मिल्दैन, ऊ त चोर हो, ऊ त अन्धकार हो, तर ज्योतिमा चाहिँ छ। मानिसहरू पनि वास्तवमा अहिले सुसमाचारको ज्योतिमा चाहिँ उनीहरू छन्, ज जसले सुसमाचार सुनेको छ। यदि सुसमाचार नसुनेको भए पनि परमेश्वरको सृष्टिको ज्योति मुनि चाहिँ छन्, अनि अर्को चाहिँ उनीहरूलाई परमेश्वर दिनुभएको विवेकको ज्योति पनि उनीहरूले पाएको छन्। तर कुरा के भने, मान्छेहरूले ज्योतिलाई भन्दा अन्धकारलाई के गरे भनेछ, प्रेम गरे। है एकचोटि हेरौँ त्यो खण्ड योना 3 अनि हामी चाहिँ 19-21 पद पढ्नेछौँ, योना 3:19-21 यहाँ लेखेको छ, योना 3:19 अनि आरोप यो हो, ज्योति संसारमा आएको छ अनि मानिसहरूले चाहिँ ज्योतिलाई भन्दा बरु अन्धकारलाई प्रेम गरे, किनकि तिनीहरूका कामहरू दुष्ट थिए दुष्ट कामलाई अन्धकार भन्छ, किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ र त्यसका कामहरूका दोष प्रकट नहुन् भनेर ज्योति कहाँ आउँदैन। 21 पद, तर जसले सत्य काम गर्दछ ऊ चाहिँ आफ्ना कामहरू परमेश्वरमा गरिएका हुन् भनी देखा परुन् भनेर ज्योतिका आउँछ। उसले चाहिँ भन्छ, हो म पापी हुँ भन्दै स्वीकार्छ, त्यो सत्य हो। अनि ऊ चाहिँ प्रभु येशूका आउँछ, अनि ऊ प्रभुमा विश्वास गरेपछि ऊ चाहिँ अब ज्योति बन्छ, ऊ नै ज्योति हो भनेछ। त्यसैले परमेश्वरको एउटा सन्तान चाहिँ ज्योति हो। कसरी हो? एफसी 5 नछोड्नु पर्ने है हामीले, त्यहाँ पल्टाउनुहोस् त, एफसी 5 त्यहाँ भनेको छ 5:8 कसरी एउटा विश्वास गर्ने पापी चाहिँ अब ज्योति भयो। 5:8 भनेछ, किनकि बितेको समयमा तिमीहरू अन्धकार थियो तर अब प्रभुमा तिमीहरू ज्योति हो। देख्नुभयो त्यो प्रभुमा भन्ने शब्द, येशु ख्रिस्टमा चाहिँ तपाईँ ज्योति बन्नुभएको छ। प्रभुमा, ख्रिस्टमा, यो शब्द देख्ने बित्तिकै के सम्झनुपर्छ जहिले पनि? ख्रिस्टसित म एक भएको कुरा, नयाँ नियमको एकदम ठुलो सत्यता, रहस्य जुन पहिला प्रकट गरिएको थिएन, कि एउटा ख्रिस्टियन चाहिँ उसको आत्मा, पवित्र आत्माद्वारा दोस्रो मानिस जो स्वर्गमा हुनुहुन्छ उहाँसित जोडिएको छ। बुझ्नुहुन्छ? पहिला शारीरिक जन्मद्वारा ऊ पहिलो मानिस आदमसँग जोडिएको थियो, तर अब विश्वासी चाहिँ स्वर्गमा हुनुहुने महिमित मानिससित जोडिएको छ, प्रभु येशूसित। अनि प्रभुमा चाहिँ उसले नयाँ जीवन पाएको छ भनेको, अनि विश्वास गरेकै घडी हामी चाहिँ परमेश्वरको सन्तान बन्छौँ। परमेश्वर ज्योति हुनुहुन्छ, त्यसैले हामी उहाँको सन्तान हौ, त्यसैले प्रभुमा हामी ज्योति हौ, उहाँको स्वरूप हामीमा अब छ, हामी नयाँ सृष्टि बनाएका छौँ। अनि अब चाहिँ यो ज्योतिको चरित्र चाहिँ अब विश्वासीमा पनि छ, अनि यसलाई चाहिँ पवित्र आत्माको फल भनिन्छ। एफसी 5 अब 9 एफसी 5:9 एफसी 5:9 भनेछ, किनकि सबै भलाइ, धार्मिकता र सत्यतामा नै आत्माको फल हुन्छ। त्यसैले हामीले अस्ति बरमपुरमा अध्ययन गर्दै थियौँ होइन, एफसी 1:13 जब तिमीहरूले चाहिँ तिमीहरूले सत्यको वचन अर्थात् तिमीहरूको मुक्तिको सुसमाचार सुन्यौ र उहाँमाथि भरोसा गर्यौ, तब तिमीहरू चाहिँ पवित्र आत्मा, प्रतिज्ञाको पवित्र आत्माले के गर्यो? छाप मार्यो। अर्थात् पवित्र आत्मा चाहिँ विश्वास गरेकै घडी चाहिँ विश्वासीभित्र बास गर्न आउनुहुन्छ, उहाँले चाहिँ ख्रिस्टको जीवन ल्याउनुहुन्छ, स्वर्गमा हुनुहुन्छ उहाँ त शरीरमा त, तर पवित्र आत्माले चाहिँ ख्रिस्टकै जीवन ममा ल्याउनुहुन्छ। आदम र हवा, आदमलाई भनौँ न, आदमलाई माटोबाट बनाएपछि उसभित्र जीवन चाहिँ कसरी हालिदिनु भएको थियो भने नाकमा जीवनको सास फुकिदिएर, होइन त, जीवित प्राणीमा। अनि हामीले नयाँ जन्म चाहिँ कसरी पाउँछ भने जब विश्वास गर्छौँ परमेश्वरको पवित्र आत्मा चाहिँ हामीभित्र बास गर्न आउनुहुन्छ, अनि हामी उहाँको सन्तान बन्छौँ, अनि त्यही घडी नै प्रभुमा हामी हुन्छौँ, अनि त्यसैले हामी ज्योति हौ। तपाईँ विश्वासी हुनुहुन्छ भने नबिर्सिनुहोस्, तपाईँ ज्योति हुनुहुन्छ, तपाईँ ज्योति बन्न खोज्नु पर्दैन, कहाँ सक्नुहुन्छ र तपाईँ, तपाईँलाई ज्योति बनाउनु भएको छ, तपाईँ ज्योति हुनुहुन्छ भनेर छैन, ज्योति बन्न खोज भने छैन। यहाँ यसरी भनेको छ, तिमीहरू अब प्रभुमा ज्योति हौ। अनि जिम्मेवारी के चाहिँ के छ भने, अब ज्योति भएकोले ज्योतिको चरित्र चाहिँ देखियोस् भनेर, ज्योति भएकोले ज्योतिका सन्तानहरू चाहिँ हिँड, यसरी जियो। अनि के छ त यो ज्योति भन्ने कुरामा? अनि यो 3 कुरा छ जुन 9 पदमा बताएको छ, किनकि यसले जोडेको छ। अनि 3 कुरा चाहिँ के हो भने, सबै भलाइ, सबै धार्मिकता र सबै सत्यता, पवित्र आत्माले ल्याउने कुराहरू, भलाइ, धार्मिकता, सत्यता। अघि नै हामीले हेर्यौँ, परमेश्वर ज्योति हुनुहुन्छ भनेको उहाँ असल हुनुहुन्छ, भलो हुनुहुन्छ, उहाँमा द्वेष छैन। अस्ति सोध्दै हुनुहुन्थ्यो मलाई, द्वेष भनेको के हो? द्वेष भनेको यही खराबी हो, अर्कालाई चाहिँ कुभलो गर्न चाहन, त्यो मान्छे चाहिँ त्यसको व्यापार खत्तम भयो हुन्थ्यो, अनि त्यो मान्छे चाहिँ लडाइँ भयो हुन्थ्यो, त्यो मान्छे बिरामी भइदियो हुन्थ्यो, त्यस्तो खालको सोचाइ चाहिँ भलाइ हो है, कहाँबाट आउँछ त्यो? हृदयको पाप हो। तर तिमीहरू ज्योति हो, ज्योति सबै भला, दया हृदयमा भएको सबै असल कुराहरू, अनि धार्मिकता। धार्मिकता भनेको सही कुरा, ठिक कुरा, जस्तो हामी हुनु पर्थ्यो त्यस्तै हुनु। धार्मिकता परमेश्वरको, परमेश्वर जहिले पनि ठिक हुनुहुन्छ। अङ्ग्रेजीमा चाहिँ सम्झिन सहिलो शब्द चाहिँ राइट हो, शब्द नै यसको माने, शाब्दिक माने चाहिँ राइट, ठिक ठिक ठिक। तर यो चाहिँ नैतिक हिसाबले दुई र दुई जोडेर चार हुन्छ, त्यस्तो खालको राइटको कुरा गरे होइन। तर उहाँले कहिले पनि गल्ती गर्नुहुन्न भन्ने कुरा, कहिले पनि बिराउनुहुन्न भन्ने कुरा, अनि त्यसैले हामीमा पनि त्यो चरित्र देखिएको चाहनुहुन्छ, हामीलाई त्यस्तो नयाँ स्वभाव चाहिँ दिनुभएको छ। अनि तेस्रो कुरा चाहिँ सत्य, झुटको ठिक उल्टो। ज्योति भनेको यही हो, अनि परमेश्वरको चरित्र चाहिँ यही नै छ। अनि अर्को पालि चाहिँ हामी के हेर्नेछौँ भने, विश्वासीको जीवनमा चाहिँ एउटा समस्या छ, ऊ ज्योति हो है, तर एउटा समस्या छ। अनि यो भन्नाले दुईवटा समस्या उल्लेख गर्छ, एउटा चाहिँ ऊभित्र पाप छ, ऊ ज्योति भएर पनि ऊभित्र पाप पनि छ अरे। त्यसैले यहाँ त दुईवटा कुरा बास गरिरहेको छ यहाँले, म चाहिँ ख्रिस्टमा, प्रभुमा चाहिँ ज्योति छु, त्यसलाई चाहिँ नयाँ स्वभाव भन्छ, अनि अर्कोतिर चाहिँ मेरो पुरानो पाप स्वभाव पनि छ, एउटा कुरा थियो। दोस्रो कुरा चाहिँ विश्वासमा अर्को के समस्या छ भने, उसले पाप गर्न पनि पुग्छ, ऊ पाप रहित भइसकेको छैन यो संसारमा, पहिलाभन्दा फरक छ, तर ऊ सिद्ध पापरहित चाहिँ छैन। अनि त्यसैले कसरी सङ्गति गर्ने त, परमेश्वर त ज्योति हुनुहुन्छ, उहाँमा अन्धकार छँदै छैन, उहाँसँग कसरी हिँड्ने यस्तो परमेश्वरसँग? खुसीको कुरा के भने, उहाँले यसको लागि चाहिँ प्रबन्ध गर्नुभएको छ, अनि त्यो चाहिँ आज हामीले भ्याएनौँ, दोस्रो क्लासमा हेर्नु पर्ला।